تفسير: وتوكل على الحي الذي، اور بھروسہ رکھو، یہ آرڈر کا صیغہ ہے، وتوکل اور بھروسہ رکھو، علی الحی پر، الحی جو زندہ ہے، اس خدا پر بھروسہ رکھو جو زندہ ہے، الذی وہ جو، لا یموتو نہیں مرتا، کبھی مرنے والا نہیں ہے، وسبح اور تسبیح کیجئے، پاکی بیان کیجئے، بحمدہی اس کی حمد کے ساتھ، وکفا بہی اور کافی ہے وہ، بہی ساتھ اس کے، بے ذنوب گناہوں کے، عبادہی اپنے بندوں کے، خبیرہ اسی کا خبردار ہونا. اب آپ دیکھیے کہ اس آیت میں جو ہے وہ اللہ رب العزت رسول اللہ صلی اللہ علیہ وسلم کو سے مخاطب ہیں. رسول اللہ صلی اللہ علیہ وسلم کو جو ہے وہ حکمیہ انداز میں ایک بڑی اہم چیز کی طرف جو ہے وہ توجہ دلائی جا رہی ہے، اور آپ کے توسط سے جو ہے وہ تمام لوگوں تک، تمام مسلمانوں تک یہ بات پہنچائی جا رہی ہے کہ وتوکل اور بھروسہ کر. اور توکل جو ہے، واو کاف لام جو ہے، اس کے معنی کیا ہوتے ہیں؟ کسی پر اعتماد کر کے اسے اپنا نائب مقرر کرنا، ہے نا. اور وکیل فعیل کے وزن پر ہے، کبھی مفعول کے وزن پر بھی آتا ہے. تو کیا بات ہے اس کی کہ ہم اپنے معاملات جو ہے نا وہ اللہ کے سپرد کر دیں. اللہ ہی جو ہے وہ کارساز ہے، اللہ جو ہے اسی پر جو ہے وہ توکل کرنا چاہیے. اور آپ دیکھیں کہ کسی کو اپنا وکیل بنانا، تو وکیل بنانے کا مقصد کیا ہے؟ کہ آپ نے اس کا سہارا ڈھونڈا، آپ نے اپنے معاملات اس کے جو ہیں وہ سپرد کر دیے. جیسے الوکال، ایسا جانور جس میں عیب ہوتا ہے اور وہ دوسرے جانور کے چلنے کے بغیر تنہا نہ چلے، تو وکیل کفیل کے لیے بھی آتا ہے نا. تو کیا ہے کہ کہا جا رہا ہے وہ توکل، اور آپ توکل کیجئے، آپ بھروسہ کیجئے. اور آپ دیکھ لیں کہ ابراہیم علیہ السلام کے لیے جب آگ جلائی گئی تو انہوں نے کیا دعا مانگی تھی؟ حسبنا اللہ نعم الوکیل ونعم المولا ونعم النصیر. کیا دعا مانگی تھی؟ اور یہی دعا رسول اللہ صلی اللہ علیہ وسلم نے غزوہ بدر کے موقع پہ مانگی تھی. تو پچھلی آیات جو ہیں وہ کیسی آیات ہیں؟ جس سے پتا چلتا ہے کہ اہل مکہ کا انکار، مذاق اڑانا، شرک کرنا، نبی صلی اللہ علیہ وسلم کا ان کو دعوت دینا، ان کا دعوت کو قبول نہ کرنا، اور یہ بات بتانا کہ رسول اللہ صلی اللہ علیہ وسلم تو ان سے کوئی تنخواہ اور معاوضہ بھی نہیں مانگتے تھے، اگر وہ قبول کرتے تو انہی کا فائدہ ہوتا. تو رسول اللہ صلی اللہ علیہ وسلم کو ایک طرف یہ کہا گیا کہ آپ کی حیثیت ہی بشیر اور نذیر کسی ہے، اور اگر کوئی نہیں مانے گا، دعوت کو قبول نہیں کرے گا، اپنا ہی نقصان کرے گا، اور اگر مان لے گا تو اس کا اپنا ہی فائدہ ہے، ہے نا. تو کیا کہا جا رہا ہے؟ وہ توکل، اور آپ توکل کیجئے، آپ بھروسہ کیجئے. تو توکل جو ہے یہ دینی فرض ہے. توکل جو ہے اللہ پر، توکل اللہ پر بھروسہ کرنا یہ مسلمان کی شان ہے. توکل مسلمان کے نزدیک جو ہے وہ کیا ہے؟ کہ رضا اور رغبت کے ساتھ، اطمینان کے ساتھ کام کرنا، اور پھر اس کام کا مثبت نتیجہ جو ہے، مثبت نتیجے کی امید رکھنا، یہ توکل ہے. آپ جو کچھ کر سکتے ہیں، جتنے بھی آپ کے پاس ذرائع ہیں، اسباب ہیں، آپ ان ذرائع اسباب کو استعمال تو کریں، لیکن ان اسباب پر توکل نہیں کرنا، اپنی کوشش پر توکل نہیں کرنا، بلکہ کیا ہے کہ اللہ پر بھروسہ کرنا، अल्लाह पर तवक्कुल करना और अल्लाह ताला ही जो है वो काम को जो है वो मुकम्मल करेगा और काम के लिए असबाब फराहम करेगा और उस काम की तकमील कर देगा। क्यों? ये हमारे ईमान और अकीदे का जुज है, तवक्कुल है ना, तवक्कुल। तो हम लोग क्या करते हैं कि हम तवक्कुल कहते तो हैं कि अच्छा मेरा अल्लाह पर ही भरोसा है, जबान से ये जुमला तो बोलते हैं लेकिन दिल में इसके असरात नहीं है, हमारे हमारे अमल में भी इसके असरात नहीं है, है ना। तो ये चीज जो है ये बड़ी घटियापन है और ये चीज बड़ी ही जो है वो ईमान के से हटकर है कि इंसान जो है वो अल्लाह पर भरोसा ना करे और अल्लाह के जो फैसले हैं उन पर जो है वो राजी ना हो। आप देख लीजिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब गार में थे, अबू बकर सिद्दीक रजी अल्लाह आपके साथ थे और कितना सख्त वक्त था, बाहर भी दुश्मन और अंदर भी जो है वो सांप बिच्छुओं का गार पर कब्जा, और इसमें जो है अबू बकर सिद्दीक रजी अल्लाह का घबराना और आपका कहना ला ताहजन इन्नल्लाह माना मा जन्नू का या अबा बकरिन बे इसनैन इल्लाहु सालिसुहुमा। अबू बकर गम न कर, अल्लाह हमारे साथ है। अबू बकर तुम्हारा क्या गुमान है इन दो के मुतल्लिक जिनके साथ तीसरा अल्लाह ताला है, अल्लाह सुबहाना हुआ ताला है। और ये जो है वो सूरत तौबा में आप जो है ये बात पढ़ चुकी हैं। तो अब आप देखें कि तवक्कुल के ये मानी नहीं है कि आप असबाब नहीं पैदा करेंगे, आप कोशिश नहीं करेंगे, आप सही नहीं करेंगे। तो ईमान और तवक्कुल के ये आला हकायक हैं कि इंसान कोशिश करे, असबाब फराहम करे, मेहनत करे, जो जो कर सकता है करने के बाद फिर कुल्ली तौर पर एतमाद अल्लाह पर करे। यही हमारा पहला और आखिरी सहारा है, अल्लाह के सामने गिर जाए पूरे यकीन और एतमाद के साथ जो है, फिर अल्लाह के पास अपना मामला करके, अल्लाह के सुपुर्द मामला करके फिर अल्लाह से हम मांगे। तो मोमिन का भरोसा असबाब पर नहीं होता कि इतना बताया है और वो फिर समझता नहीं है, इतना कहा है और फिर वो मानता नहीं है। बच्चे हैं, शौहर है, जैसे बीवी कहती है कि शौहर नमाज नहीं पढ़ता, शौहर कहता है कि बीवी जो है वो नमाज नहीं पढ़ती, या वालदैन बड़े परेशान है, जैसे आजकल यहाँ पे मुसलमान बड़े परेशान है कि हमारे बच्चों का क्या होगा, हमारे बच्चों के बच्चों का क्या होगा, हमारा अपना क्या होगा, हम यहाँ पे रह रहे हैं कुफर की धरती पर। तो किस तरह अपने ईमान इस्लाम की हिफाजत करें, रहना भी ठीक है कि नहीं, अगर रह रहे हैं तो एक ही तरीका जायज है यहाँ पे रहने का, डॉलर जमा करने का नहीं, दुनिया में आगे बढ़ने का नहीं, बल्कि ये है कि अल्लाह के दीन के सिपाही बन जाए, अल्लाह के दीन को फैलाएं, कुरान लेकर जिहादे कबीर करें। आप समझ रहे हैं कि इस्लामिक स्टेट नहीं है तो क्या करें, कुरान लेकर फैलाएं और क्या करें, वतवक्कल अलल हय्यी। तो जो रसूल अल्लाह को कहा जा रहा है वो बात हमें उससे भी ज्यादा हमारे लिए है, यानी रसूल अल्लाह के साथ मुसलमानों को भी कही जा रही है वतवक्कल, और आप तवक्कुल कीजिए, आप भरोसा कीजिए। और मैं तो अक्सर इस बात पर सोचती हूँ कि तवक्कुल अगर हमें सीखना है तो रसूल अल्लाह की जिंदगी से सीखना चाहिए, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में वो जो वाकया हुआ था सुलह हुदैबिया का है ना, ख्वाब देखा है, नबी का ख्वाब सच्चा होता है, वही की शक्ल होता है, चले गए हैं 1400 सहाबा को लेकर और अहले मक्का ने जो है वो मक्का में दाखिल ही नहीं होने दिया, और अब क्या हुआ कि मुआयदा जो है वो होने लगा। अब मुआयदे में भी जितनी शरायत थी 6 की 6 शरायत मुसलमानों के खिलाफ थी, और खास तौर पर ये वाली शरायत जो मुसलमानों को बहुत ज्यादा जो थी वो खल रही थी कि काफिरों या मुसलमानों में से अगर कोई शख्स मदीना जाए तो वापस कर दिया जाए, लेकिन अगर मुसलमान मक्के में आ जाए तो उसको वापस जो है वो नहीं किया जाएगा, यानी मुसलमानों में से अगर कोई जाएगा तो उसको वापस नहीं किया जाएगा, है ना। मक्के में जो मुसलमान पहले से मुकीम है इनमें से किसी को मुसलमान अपने साथ नहीं लेके जाएंगे, और मुसलमानों में से कोई मक्का में रहना चाहे तो उसको वो रोकेंगे नहीं। तो कुछ शरायत मुसलमानों को बहुत खल रही थी, और सुलह हुदैबिया जब लिखा जा रहा था और हजरत अबू जंदल का आना, अभी दस्तखत नहीं हुए थे, और हजरत अबू जंदल रजी अल्लाह नो किस हाल में आए थे कि जख्मी, और आपके जिस्म पर निशान थे जख्मों के, उन्होंने मजमे में मुसलमानों को अपने जख्म दिखाए और फरियाद की कि बच बचा कर मैं यहाँ तक आ गया हूँ और मुझे अब ले चलो, तो अब ये के नहीं लेके जाए गए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम। सहाबा में से किसी ने उठकर ये कहा भी कि ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, वायदा लिखा जा चुका है, अभी दस्तखत तो नहीं हुए है ना, लेकिन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या बात कही कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है, यानी उन्होंने एक जबान दे दी है, एक बात दे दी है, उसके खिलाफ नहीं हो सकता। और आपने देखे, आप देखें कि यही सुलह हुदैबिया जो है चंद सालों बाद जो है वो फतेह मक्का बन गया, और ये जो मुआहिदा था ये मुसलमानों के हक में जो था ये बहुत कारगर साबित हुआ। तो ये तवक्कुल था रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कि जख्मी अबू जंदल को भी आपने देखा और फरमाया, अबू जंदल सब्र और जब्त से काम लो, अल्लाह तुम्हारे लिए और मजलूमों के लिए कोई राह निकालेगा, सुलह हो चुकी और हम इन लोगों से बदअहदी नहीं कर सकते सल्लल्लाहु अलैहि वसल्लम। तो इससे क्या बात पता चलती है कि तवक्कुल जो है ना ये बहुत जरूरी है। इसी तरह मोहम्मद बिन असलम तूसी, इनको जो है वो हक बात कहने के जुर्म में जो है वो मोतजिला जो थे ना, उन्होंने इनको जेल में डाला हुआ था। कहते हैं मोहम्मद बिन असलम तूसी जुमे का दिन आता गुसल करके कपड़े तब्दील करते, और ये जानते हुए भी कि आपको जामिया मस्जिद तक पहुंचने नहीं दिया जाएगा, मस्जिद का इरादा करके जेल के दरवाजे की तरफ चल पड़ते। जब आप दरवाजे पर पहुंचते तो जेल का जो दरोगा था, निगहबान था, वहां से आपको रोक देता, तो आप वहां से ये कहते हुए वापस आ जाते कि अल्लाह मैंने अपना फर्ज जो है वो अदा कर दिया है, फरीजा जुमा अदा करने के लिए जहां तक पहुंचना मेरे इम्कान में था मैं पहुंच गया, अब आगे जेल से बाहर निकलना ये मेरे इम्कान में नहीं है। इससे क्या बात पता चलती है, वह तवक्कल और तवक्कल कीजिए, यानी किस पर तवक्कुल करने, अलल हय्यिल लजी ला यमूत, उस अल्लाह पर तवक्कुल करें जो जिंदा है और वो कभी मरने वाला नहीं है। इंसान अपने जैसे इंसानों पर तवक्कुल करता है, अपने जैसे इंसानों पर भरोसा करता है, और अपने जैसे इंसान जो हैं वो क्या करते हैं कि वो इंसान को ना नफा दे सकते हैं ना नुकसान, वो खुद भी आजिज और मजबूर है ना, आजिज आजिज भी होते हैं मकहूर भी होते हैं। तो यहाँ पे क्या कहा जा रहा है, अपने उस अल्लाह पर भरोसा करो जो हय्युन ला यमूत है, जिंदा है, हमेशा जिंदा रहेगा, और जो उस पर भरोसा करता है उसको कभी महरूम नहीं अल्लाह ताला करता। और या हय्यू या कय्यूम, ये दुआ भी हमें पढ़नी चाहिए कि हम जो हैं या हय्यू या कय्यूम ये कहकर कि अल्लाह जो जिंदा है, जो कायम रहने वाला है, सबको कायम रखने वाला है, फिर उसे हम अपनी जुरियाते जिंदगी जो हैं वो उसका हम मुतालबा करें। वतवक्कल अलल हय्यिल लज़ी ला यमूत, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उस अल्लाह पर भरोसा करो जो जिंदा है और कभी मरने वाला नहीं है, है ना, अल्लाह जिंदा है और कभी मरने वाला नहीं है। तो इससे क्या बात पता चलती है कि हक अल्लाह है, अल्लाह हमेशा से है और हमेशा रहेगा, तो हमें भरोसा जो है वो अल्लाह ताला पर ही करना चाहिए, अल्लाह ताला से ही मांगना चाहिए। और फिर साथ ही तवक्कुल कहने के बाद दूसरी बात क्या कही गई, पसब्बिह बिहम्दिही, और उसकी तस्बीह बयान कीजिए हम्द के साथ। तो इसके क्या मानी है कि अल्लाह ताला का जिक्र करना, अल्लाह की तस्बीह बयान करना, अल्लाह की पाकी बयान करना। अहले मक्का जो हैं वो मजाक कर रहे हैं, अहले मक्का जो हैं वो सता रहे हैं, वो इनकार कर रहे हैं, लेकिन मुसलमानों को जो है वो क्या बात जो है वो बताई जा रही है कि ए मुसलमानों तुमने जो है वो अल्लाह की हम्द और तस्बीह बयान करनी है, क्योंकि कहा रसूल अल्लाह को जा रहा है और साथ में मुसलमानों को। और आप देखें कि दरअसल जब अल्लाह की ज्यादा से ज्यादा तस्बीह और तहमीद बयान की जाएगी, उसमें मसरूफ इंसान हो जाएगा, तो क्या है कि आप दूसरे लोग बुरा भला कह रहे हैं, इनकार कर रहे हैं, मजाक उड़ा रहे हैं, तंग कर रहे हैं, जुल्मों से तंग कर रहे हैं, लेकिन आप क्या करेंगे, एक तरफ तवक्कुल, दूसरी तरफ तस्बीह और तहमीद, तो गोया कि अल्लाह से ताल्लुक मजबूत करना, अल्लाह का हो जाना, अल्लाह का कुर्ब हासिल करना। तो दरअसल ये जो है ना, असल में सबर जो है ना, اس کی تلقین کی جا رہی ہے کہ تعریف کے ساتھ اللہ کی پاکیزگی بیان کرنا تو یہ دراصل جو ہے وہ صبر کی تلقین کی جا رہی ہے، صبر اور اللہ سے تعلق قائم کرنے کی طرف جو ہے وہ متوجہ کیا جا رہا ہے نا، کہ آپ کا رجوع جو ہے وہ اللہ کی طرف ہونا چاہیے. وَكَفَى بِهِ بِذُنُوبِ عِبَادِهِ خَبِيرًا، وَكَفَى اور وہ کافی ہے، وہ اللہ جو ہے کافی ہے. بِهِ آپ دیکھ لیں کہ با جو ہے یہ حرف جر ہے اور ہی جو ہے یہ ضمیر کے لیے آیا ہے، تو اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ وہ اللہ جو ہے وہ کافی ہے ساتھ اس کے، بے ذنوب گناہوں کے، عبادی اپنے بندوں کے، خبیرہ خبر رکھنے کے لیے، کہ اللہ رب العزت جو ہیں وہ اپنے بندوں کے گناہوں سے پوری طرح جو ہیں وہ باخبر ہیں. گویا کہ رسول اللہ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے حکم دیا کہ آپ اپنی دعوتی اور غیر دعوتی کام، جو بھی آپ کام کر رہے ہیں، اس میں صرف اللہ پر بھروسہ کریں اور اللہ زندہ ہے اور اللہ جو ہے وہ ہمیشہ زندہ رہے گا. ساری مخلوق مر جائے گی، ہے نا، ساری مخلوق مر جائے گی، وہ اکیلا زندہ رہے گا. تو دعوت حق میں، دعوت اللہ میں جو تکلیفیں مصیبتیں بھی پیش آئیں تو ان کو برداشت کرنے کے لیے، ثابت قدم رہنے کے لیے تسبیح کرنا، ذکر کرنا، حمد کرنا، نماز پڑھنا، ذکر الہی میں مشغول ہو جانا، یہ بہت کافی ہے اور یہی اصل نسخہ ہے. اور اللہ اپنے بندوں کے گناہوں سے واقف ہے، اس کا مطلب کیا ہے کہ اگر کافر کفر کر رہے ہیں، اگر مشرک شرک کر رہے ہیں، اگر وہ ایمان قبول نہیں کرتے، اگر وہ اسلام نہیں لاتے، اگر وہ مسلمانوں کو ستاتے ہیں، تو آپ کیوں کڑتے ہیں؟ آپ مت کڑیں. اللہ ان کے ایک ایک رویے کو دیکھ رہا ہے، ایک ایک گناہ کو گن رہا ہے، ان کا بدلہ دیر سے یا سویر سے ان کو جو ہے وہ مل کر رہے گا. ان کے جو بھی گناہ ہیں، ان کے جو بھی رویے ہیں، ایسا تھوڑی ہے کہ وہ کر کے تو پھر کہیں جو ہے وہ چلے جائیں گے، ایسا تھوڑی ہے کہ وہ کہیں کر کے جو ہے وہ چھپ جائیں گے. تو اللہ رب العزت جو ہے وہ کیا اعلان کرتے ہیں یہاں پہ، آپ دیکھیں، وَكَفَى بِهِ بِذُنُوبِ عِبَادِهِ خَبِيرًا. خبیر یعنی کائنات میں بکھری ہوئی آیات پر غور و فکر کر کے آپ معرفت حاصل کریں. اور کیا کہا جا رہا ہے کہ اللہ خبیر ہے، خبر رکھنے والا ہے، اس کو خوب پتا ہے کہ دنیا میں لوگ جو ہیں وہ کیا کر رہے ہیں، ہے نا. تو گویا کہ جو اہم بات ہے جس کی طرف توجہ دلائی جا رہی ہے وہ یہ ہے کہ جب اللہ کو پتا ہے کہ منکر کی کرتوتے کیا ہیں، گناہ گاروں کے گناہ کیا ہیں، تو پھر اللہ خوب ان کی خبر لے گا. وَكَفَى بِهِ بِذُنُوبِ عِبَادِهِ خَبِيرًا. پھر دوسری جو آیت ہے، آیت نمبر 59، اس میں فرمایا الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا فِي سِتَّةِ أَيَّامٍ. وہی اللہ تو ہے جس نے پیدا کیا آسمانوں کو اور زمین کو، سما کی جمع السماوات ہے اور والارض اور زمین. اب اللہ تعالیٰ کا تعارف کروایا جا رہا ہے کہ اہل مکہ جو ہے وہ اللہ کو چھوڑ کر بتوں کی پوجا کرتے ہیں یا شرک کرتے ہیں، وہ بھول گئے اس اللہ کو. ان کے بتوں نے تو کچھ بھی نہیں کیا، ان کے بتوں نے تو کچھ بھی نہیں کیا، کچھ نفع نقصان کی ان کے اندر قدرت اور طاقت نہیں ہے. اور اللہ تو وہ ہے، خلق السماواتی، آسمانوں کو پیدا کیا، ایک کو نہیں سارے آسمانوں کو، والارض اور زمین کو، وما بینہما اور جو ان کے درمیان ہے. گویا کہ بینہما کہہ کے آسمان اور زمین کے اندر جو کچھ ہے، سورج، چاند، ستارے، ہوائیں، موسم، بادل، سمندر، پہاڑ، انسان، حیوان، چرند، پرند، جتنی بھی حشرات الارض ہے، جتنے بھی انعام ہیں، جتنی بھی کائنات کا ذرہ ذرہ ہے، جو بھی دنیا ہے، ساری کی ساری جو ہے وہ کس نے پیدا کی؟ اللہ تعالیٰ نے پیدا کی. اور بہت عرصہ نہیں لگا، فی ستت ایام، صرف 6 دنوں میں، ثم استوى علی العرش، پھر وہ اللہ تعالیٰ جو ہے عرش پر جلوہ فرما ہوا. پھر اس کے بعد وہ اللہ رب العزت جو ہے وہ کیا کیا، عرش پر مستوی ہو گیا. ثم استوى علی العرش، وہ عرش پر مستوی ہوا، جا بیٹھا، حکومت کرنے لگا. الرحمن فصل به خبیرا، अर्रहमानु अर्रहमान, फसल पर सवाल कीजिए, बेही इसके बारे में, खबीरा किसी बाखबर से, किसी जानने वाले से अर्रहमान की शान पूछो कि अर्रहमान की शान क्या है। अब आप देखिए कि ये जो आयत है, इस आयत में अल्लाह ताला ने जो है वो अपनी जो है वो खालकियत के जो कमालात हैं उस तरफ मतवज्जो किया है, और इस आयत का ताल्लुक जो है वो ऊपर वाली आयत से भी है। ऊपर कहा कि भरोसा कीजिए उसकी सिफत है ही है, और यहाँ पे अल्लाह ताला कह रहे हैं कि उसकी सिफत खलक, तखलीक करना, तो कायनात का जर्रा जर्रा जो है वो अल्लाह का पैदा करता है। अल्लाह ताला ने जो है वो आसमान और जमीन जो है वो बनाए हैं, और अल्लाह ताला की कुदरत की निशानियां जो हैं वो आसमान में जो है वो बिखरी पड़ी हैं, आसमान में हर तरफ हैं। और यहाँ पर ये बात भी बहुत अहम है कि अल्लाह रब्बुल इज्जत का ये बताना कि आसमान और जमीन को 6 दिनों में पैदा किया, तो अल्लाह ताला का ये पैदा करना 6 दिनों में, ये उन आयात में से हैं जो आयाते मुतशाबिहात में से है। अल्लाह ताला ही जानता है, और अल्लाह ताला के जो दिन हैं उनकी माहियत, उनकी हकीकत हमारी तरह नहीं है। एक जगह हमें कुरान में ये भी आता है कि 50,000 साल के बराबर है एक दिन, है ना? तो फरिश्तों को अल्लाह के पास पहुंचते हुए इतना वक्त जो है वो लगता है। तो अब सवाल ये पैदा होता है कि दरअसल जो बात कही जा रही है वो ये है कि इस पूरी कायनात का खालिक अल्लाह है, तो जब खालिक अल्लाह है तो इलाह भी उसी को बनाना चाहिए, इलाह भी उसी को मानना चाहिए, क्योंकि कायनात में जो कुछ भी है वो अल्लाह रब्बुल इज्जत ने जो है वो बनाया है। वो जर्रा जर्रा अल्लाह की तौहीद और अल्लाह की किबरियाई जो है ना उसकी हम्द कर रहा है। दूसरी बात जो हमें पता चलती है वो क्या है कि बनाने के बाद अल्लाह ताला कहीं छुप के नहीं बैठ गया। ऐसा नहीं है कि कायनात बनाने के बाद कायनात में जो कुछ हो रहा है अल्लाह को उसकी खबर ही नहीं है। सुम्मा स्तवा अलल अर्श, फिर अल्लाह रब्बुल इज्जत जो है बनाने, कायनात को बनाने के बाद अर्श पर उसने करार पकड़ा, अर्श जो है उस पर वो मुस्तवी है। इसके क्या मानी है? अर रहमानु, के रहमान जो है वो अर्श पर है ना? तो असल में ये जो बात है ना, ये कुरान में ये मजमून हमें और भी कई जगह पे मिलता है। जैसे आप इसको नोट कर लें, सूरत अल आराफ आयत 54 में आप पढ़ चुके हैं ये मजमून, सूरत यूनुस आयत 3 में भी आपने पढ़ा, सूरत राद आयत 2, सूरत ताहा आयत 5, है ना? तो अब इन सारी जगहों पे यानी एक ही मजमून आया है, थोड़ा बहुत अंदाज का जो है वो मुख्तलिफ है उसका अंदाज, तो मतलब क्या है कि अल्लाह हुकूमत कर रहा है। अल्लाह ताला के अर्श पर जलवा गर होने से मुराद क्या है कि अल्लाह हुकूमत कर रहा है। अब सवाल ये पैदा होता है कि ये जो अल्लाह की हुकूमत है इसका अंदाज क्या है, इसका तरीका क्या है? तो इस सिलसिले में सहाबा, तामईन, ताबईन, आयमाए अरबा, सलफ सालहीन, वो सारे जो हैं वो ये कहते हैं कि अल्लाह ताला ही बेहतर जानता है कि इसकी हुकूमत की, इसके अर्श पर जाकर मुस्तवी होने की हकीकत क्या है, यानी अल्लाह ही से ज्यादा बेहतर जानता है। जैसे इमाम मालिक रहमतुल्लाह अलैह से पूछा गया कि अर्रहमानु अलल अर्श इस्तवा, इसके क्या मानी है कि रहमान अर्श पर मुस्तवी है, उसके तो कहा गया कि इस्तवा मालूम है, यानी अर्श पर जो है वो जलवा फरमा होना और अर्श पर करार पकड़ना ये तो मालूम है, कैफ मजहूल है, कैफियत मजहूल है, उसकी कैफियत क्या है ये नहीं पता, इस बारे में सवाल करना बिद्दत है, ये इमाम मालिक रहमतुल्लाह अलैह कहते हैं, सवाल भी नहीं पूछे। इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं, मैं अल्लाह और जो कुछ इसकी तरफ से आया है पर इसकी मुराद और मंशा के मुताबिक ईमान लाया हूं। मतलब आप सोचें क्या कहते हैं कि मैं अल्लाह और जो कुछ इसकी तरफ से आया है उस पर اللہ کی مراد اور منشا کے مطابق ایمان لایا ہوں، اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم اور جو کچھ آپ کی طرف سے آیا ہے اس پر آپ صلی اللہ علیہ وسلم کی مراد اور منشا کے مطابق ایمان لایا ہوں، جیسا آپ نے کہا جیسے چاہا۔ تو آیات متشابہات کے بارے میں تو سوال کرنے سے ہی منع کیا گیا ہے نا۔ اسی طرح امام احمد رحمت اللہ علیہ فرمایا کرتے، اللہ تعالیٰ آسمان دنیا پر نزول فرماتے ہیں، اللہ تعالیٰ قیامت کے دن نظر آئے گا، وہ تعجب کرتا ہے، وہ ہنستا ہے، وہ ناراض ہوتا ہے، وہ راضی ہوتا ہے، وہ ناپسند کرتا ہے اور وہ محبت کرتا ہے۔ اور امام صاحب یہ بھی کہا کرتے کہ ہم حقیقت کیفیت بیان کیے بغیر ان سب چیزوں پر ایمان لاتے ہیں، جیسے قرآن میں بھی آپ پڑھتے ہیں، بعض حدیث میں پڑھتے ہیں کہ اللہ تعالیٰ دنیا کے آسمان پر آتے ہیں، وہ حدیث ہے نا کہ تہجد کے ٹائم پہ آخری جب رات کا پہر ہوتا ہے تو سب سے نچلے آسمان پر اللہ تعالیٰ جلوہ فرما ہوتے ہیں، اور پھر وہ کہتے ہیں کوئی ہے مانگنے والا کہ میں اس کو دوں گی، اللہ کی طرف سے منادی ہوتی ہے، کوئی رزق میں کشائش چاہنے والا، رزق میں کشادگی چاہنے والا ہے نا۔ تو اس طرح آپ کو بہت سی آیات حدیث نظر آتی ہیں۔ تو وہ کیا کہتے تھے؟ وہ یہ کہتے تھے کہ ہم حقیقت اور کیفیت بیان کیے بغیر ان سب پر ایمان لاتے ہیں اور تصدیق کرتے ہیں۔ تو اب آپ یوں سمجھیں کہ ہم اب یہاں پر جو یہ کہا ثم استوى علی العرش، تو ہم یقین کرتے ہیں کہ واقعی اللہ تعالیٰ جو ہے وہ مستوی ہے عرش کے اوپر، اور وہ اللہ تعالیٰ جو ہے وہ نزول بھی کرتا ہے، اس کی رویت یعنی اس کو دیکھنا اور اس کے استوا کی کیفیت ہم نہیں جانتے۔ یہ مختلف جو نیک لوگ گزرے نا، یہ ان کا انداز تھا ایمان لانے کا، اور وہ اپنے منہ سے اس بات کا اقرار بھی کرتے تھے۔ وہ یہ کہتے تھے کہ ہم اللہ کے نزول، اس کی رویت، اس کا دیکھنا، اس کے استوا کی کیفیت نہیں جانتے، اور نہ اس کا حقیقی مفہوم اور مطلب ہماری دریافت میں ہے، ہم اس کو اللہ کے سپرد کرتے ہیں جس نے یہ بات خود کہی ثم استوى علی العرش اور اپنے رسول کی طرف وحی کی، اور ہم رسول کی بھی تردید نہیں کرتے، ہم اس کی تصدیق کرتے ہیں۔ اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم سے ثابت شدہ ان صفات کے علاوہ ہم کسی صفت کے قائل نہیں ہیں، اور نہ اس میں کسی حد بندی اور انتہا کے قائل ہیں۔ ہم جانتے ہیں کہ اللہ تعالیٰ کی مثل کوئی چیز نہیں، اور وہ سننے والا اور وہ دیکھنے والا ہے۔ تو یہی میرا اور آپ کا بھی انداز ہونا چاہیے کہ یہ آیت جو ہے یہ ان آیات میں سے ہے کہ اس کی حقیقت جو ہے وہ اللہ رب العزت ہی جو ہے وہ زیادہ بہتر جانتے ہیں، اور ہم اس آیت پر بھی جو ہے وہ ایمان لاتے ہیں، ہے نا۔ اور ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی جو ہیں وہ ایسی دعائیں بھی ملتی ہیں کہ جس میں اللہ تعالیٰ کو اللہ تعالیٰ کو رسول اللہ صلی اللہ علیہ وسلم نے مخاطب کیا، جیسے تکلیف کے وقت، کرب کے وقت رسول اللہ صلی اللہ علیہ وسلم ان الفاظ کا ورد کیا کرتے، لا الہ الا اللہ العظیم الحلیم، لا الہ الا اللہ رب العرش العظیم، لا الہ الا اللہ رب السماوات ورب الارض ورب العرش الکریم۔ یہ صحیح مسلم کی روایت ہے، عظمت والے اور بردبار اللہ کے سوا کوئی سچا معبود نہیں، اللہ کے سوا کوئی معبود نہیں، اور وہ عرش عظیم کا مالک ہے، اللہ کے سوا کوئی عبادت کے لائق نہیں، اور وہ آسمانوں اور زمین کا رب اور عزت والے عرش کا مالک ہے۔ تو یہ آیت ہمیں کیا بتا رہی ہے کہ اللہ ہی جو ہے وہ قدیر ہے، اللہ ہی جو ہے وہ خالق ہے، اللہ ہی رب ہے، اور اللہ ہی کی حکومت جو ہے کیا ہے، رب العرش العظیم، رب العرش الکریم۔ تو گویا کہ آپ دل کی گہرائیوں کے ساتھ، آپ دل کی پوری جو ہے وہ وسعتوں کے ساتھ، دل کے اندر آپ کے یہ توحید کی حقیقت جو ہے وہ رچ بس گئی ہے کہ اللہ تعالیٰ تو ہی کروڑوں انسانوں کا، کائنات کے ذرے ذرے کا، پہاڑوں کا، ہر چیز کا جو ہے تو ہی خالق ہے، تو ہی مالک ہے۔ تو پھر ہم کیا کریں کہ ہم اس اللہ کے آگے جھک جائیں، اس اللہ کی بندگی کریں۔ جیسے مثلا سورۃ آراف آیت 54 میں اللہ تعالیٰ کہتے ہیں اللہ لہ الخلق والامر تبارک اللہ رب العالمین. سنو, تخلیق اور حکم, تخلیق اور اختیار تو اسی کا ہے, اللہ برکت والا, اور وہ کل جہانوں کا رب ہے. تو جب حکومت اللہ کی, تخلیق اللہ کی, تو پھر ہمیں کیا کرنا چاہیے؟ اللہ کے مخلوق بن جائیں, اللہ کے محکوم بن جائیں, اللہ کے بندے اور غلام بن جائیں, ہے نا. اللہ تعالیٰ تو خود اپنی خالقیت کی تعریف کرتا ہے, الحمدللہ الذی خلق السماوات والارض وجعل الظلمات والنور. سب تعریف اللہ کے لیے جس نے آسمانوں اور زمین کو پیدا کیا اور اندھیرے اور روشنی کو بھی بنایا. سورۃ الانعام آیت نمبر جو ہے وہ پہلی آیت جو ہے اس کی. تو اس سے کیا بات پتہ چلتی ہے کہ اللہ تعالیٰ اپنا تعارف کروا رہے ہیں, الذی خلق السماوات والارض, کہ وہی تو ہے جس نے 6 دنوں میں زمین اور آسمانوں کو پیدا کیا, وما بینہما فی ستۃ ایام, اور جو کچھ ان سب چیز آسمانوں اور زمین کے درمیان ہے ان سب کو پیدا کیا صرف 6 دنوں میں. ثم استوى علی العرش, اور پھر وہ حکومت کر رہا ہے. الرحمن فصل بہی خبیرا, رحمان اس کی شان, بس کسی جاننے والے سے پوچھو. یہ بڑی خاص بات ہے. یہ کیوں اللہ تعالیٰ نے کہا کہ اللہ تعالیٰ نے سب کچھ کیا اور الرحمن اس کی شان, فصل بہی خبیرا, کسی خبیر سے پوچھو. اب خبیر سے مراد کیا ہے؟ کہتے ہیں کہ خبیر کے ایک معنی تو جو ہے وہ عالم کے ہیں, دنیا. ایک معنی خبیر کے کیا ہے کہ یہ دنیا. مراد کیا ہے کہ اللہ تعالیٰ کی کائنات میں بکھری ہوئی جو آیات ہیں, یہ جو کائنات ہے, اس پر غور و فکر کر کے اللہ تعالیٰ کی معرفت جو ہے وہ حاصل کریں. تو یعنی گویا کہ کیا ہے اللہ تعالیٰ, یعنی یا تو یہ کہ دنیا جو ہے, دنیا سے معرفت کون حاصل کرے گا؟ عالم. عالم سے عالم ہی معرفت حاصل کرتا ہے نا. تو گویا کہ ایک اس کے معنی جو ہے خبیرہ کے علم رکھنے والا, اور علم کون رکھتا ہے؟ عالم, ہے نا. یعنی گویا کہ خبیر سے مراد جو ہے ایسا علم رکھنے والا جو اللہ کی کائنات کی بکھری ہوئی نشانیوں پر غور و فکر کر کے اللہ کی معرفت حاصل کر لے. تو پہلے معنی کیا ہے کہ اس سے مراد وہ عالم جو اس دنیا سے, جو اس عالم سے معرفت حاصل کرے. اور خود اللہ تعالیٰ کہتے ہیں انما یخشى اللہ من عباده العلماء, کہ اللہ کے بندوں میں سے صرف عالم لوگ ہیں جو مجھ سے ڈرتے ہیں. پھر آپ دیکھیں نبی جو ہیں, انبیاء, وہ خبیرہ ہیں. کیسے انبیاء خبیرہ ہیں, ہے نا؟ نبی بھی تو خبیرہ ہے نا. کیوں؟ اللہ تعالیٰ نے ان کو ملکوت السماوات والارض, آسمان و زمین کا مشاہدہ کروایا. رسول اللہ صلی اللہ علیہ وسلم سب سے بڑے عالم اور خبیر, اس کے بعد دوسرے انبیاء بھی, اور عالم دین بھی صف میں شامل ہو جاتے ہیں, وہ تورات کے ہوں یا کسی بھی الہامی کتاب کے, وہ بھی لوگ اس میں شامل ہیں. الرحمن فصل بھی خبیرہ, تو الرحمن کی شان جو ہے, یہ جو آسمان زمین کی پیدائش سب, یہ کس سے پوچھو؟ کسی جاننے والے سے پوچھو, کسی علم والے سے پوچھو, کسی خبر رکھنے والے سے پوچھو. اصل بات یہ تھی, قریش مکہ کے سامنے جب رحمان کا ذکر کیا جاتا تو وہ حقارت سے کہتے کہ یہ رحمان کیا ہوتا ہے نا. تو اصل بات کیا تھی کہ اہل مکہ جو تھے, ایسا نہیں تھا کہ رحمان سے ناواقف تھے, بلکہ وجہ یہ تھی کہ رحمان کا لفظ ان کے ہاں مروج نہیں تھا, اور انہیں اس لفظ سے چڑ سی ہو گئی تھی. جیسے سورت رات کی آیت نمبر 30 میں بھی آپ جو ہے وہ پڑھ چکی ہیں کہ جب انہیں رحمان کو سجدہ کرنے کو کہا جاتا تو بھڑک اٹھتے تھے تعصب کی وجہ سے, ہے نا. تو اللہ تعالیٰ یہاں پر بھی جو ہے ان کو کیا بات سمجھا رہے ہیں کہ کائنات کو جس نے وجود دیا تو وہ تو الرحمن ہے نا. تو مخاطب کی توجہ جو ہے وہ پوری طرح جو ہے وہ مخاطب کی توجہ جو ہے اس کو مرکوز کیا جا رہا ہے, مخاطب جو ہے اس کو اس بات کی طرف لایا جا رہا ہے کہ اس پوری کائنات کا جو خالق ہے اصل میں وہ الرحمن ہے. خالق کون ہے؟ الرحمن ہے. تو کائنات کی پیدائش, کائنات کی تخلیق, ये अल्लाह की रहमत है ना, और उसकी रहमत का तकाजा क्या है कि वो ऐसा दिन लाए जिसमें अदल करे, हर एक को उसके अमल की जजा या सजा जो है वो दी जाए। तो यहाँ में कहा जा रहा है फसल बही, सवाल करो। और आप याद रखिएगा साला के साथ बा की जब प्रेपोजिशन आती है तो इसके मानी क्या है, इसके मानी ये हैं कि यानी वैसे तो ये है कि साला बही मजाक का सा जैसे अंदाज है ना, तो अहले मक्का क्या जाने के अर्रहमान कौन है, शिर्क करने वाले क्या जाने अर्रहमान कौन है, वो खबीरा, किसी पैगंबर से पूछो, किसी नबी से पूछो, किसी आलिम से पूछो। तो गोया के अल्लाह ताला ने अपनी खुद ही सिफतें बताई और साथ ही कहा कि तुम जो है वो अल्लाह ताला की जो तारुफ है वो किसी जानने वाले से पूछो, खबीरा। तो जो जानेगा यानी कायनात पर गौर व फिक्र करेगा तो वो जो है वो फिर वही से ही जानता है। वाइजा कील अलहमुसजुदू लिर्रहमानी, और जब उनसे कहा जाता है कि रहमान को सजदा करो, रहमान के आगे झुक जाओ, पालू, वो कहते हैं वमर रहमान, और क्या होता है अर्रहमान, और वो ये कहते हैं रहमान क्या होता है, अनस जुदू लिमा तामुरुना, क्या हम उसको सजदा करें, लिमा तामुरुना, जिसका तू हमको हुक्म देता है। यानी ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को काफिर क्या कहते थे, कि रहमान क्या होता है, क्या बस जिसे तू कह दे उसी को हम सजदा करते फिरे। वज़ादहुम नुफूरा, और आपका सजदे की दावत देना इजाफा कर देता था उनके नफूर में, आपका उनको रहमान की तरफ पुकारना उनकी नफरत में उल्टा इजाफा कर देता था। तो ये जो आयत है ना, ये यहाँ सजदा तिलावत करना सुन्नत है, तमाम अहले इल्म इस पर मुत्तफिक हैं और हर कारी और सामे को इस जगह पर सजदा करना चाहिए। और ये मसनून भी है कि आदमी जब इस आयत को सुने तो जवाब में कहे ज़ादनल्लाहु खुदु अम्मा ज़ादा लिल आदाई नफूरा, क्या मानिए इसके, ज़ादनल्लाहु, अल्लाह जो है अल्लाह करे कि ज्यादती हो जाए हमारे खुदुअन, खुदु में झुकाव में, माँ ज्यादा के जिस चीज ने ज्यादा कर दिया, लिल आदाई दुश्मनों के लिए, नफूरा नफरत में, कि हमें जब कहा जाता है ना कि सजदा करो तो हम तो झुकने वालों में से हैं, और अल्लाह हमारे जो झुकने की कैफियत है, हमारा जो खुशू है, जैसे होता है ना खुशू और खुजू, तो खैन खाद वाद ऐन खुदून, इसके मानी क्या होते हैं, झुकाओ पस्ती दबना। तो ज़ादनल्लाहु खुदुअम मा ज़ादा लिल अदाई नफूरा, तो ये इस आयत का जो है वो जवाब है। और इस आयत के फिर मानी क्या है, इस आयत के असल में मानी ये है कि कायनात के खालिक की सबसे बड़ी सिफत रहमान है, और नादानों का अहले मक्का का हाल ये था कि अल्लाह रहमान को जब सजदा करने की इबादत की दावत दी जाती थी, सजदे के मानी क्या है, एक तो ये कि वो मारूफ सजदा जो हम इबादत में करते हैं, और एक क्या है कि अपने आप को अल्लाह के आगे झुका देना, कि मेरी नजर में वही सर है सर आमिर, जिसे जमाना काट तो डाले मगर झुका ना सके, है ना। तो जमाने के आगे नहीं मुसलमान झुकता, अल्लाह के आगे झुकता है। तो अब क्या था कि अहले मक्का जो थे तो वो अल्लाह के आगे झुकने को मानते नहीं थे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम दावत देते थे, उन्हें हुक्म देते थे कि तुम रहमान के आगे सजदा करो, उसकी इबादत करो, बुतों की पूजा ना किया करो, तो आप कालू अमर रहमान, और कहते थे ये रहमान क्या होता है, अनसजुदु लिमा तामुरुना, तुम जो कुछ कहते जाओ हम वही करते चले जाएं। फज़ादहुम नफूरा, और आपकी दावत उनकी नफरत में उल्टा इजाफा कर देती थी, इससे क्या होता था कि वो और ज्यादा जो थे वो दीन से जो थे वो दूर होते चले जाते थे। तो आप देख लीजिए कि शैतान, एक तरफ शैतान है जो गुनाहों की तरफ लेकर जाता है ना, और दूसरी तरफ जो है वो अर्रहमान है, उसकी रहमत है कि वो नेकियों की तरफ दावत देती है। और ये जो अल्लाह और रहमान के नाम है ना, ये अहले अरब के लिटरेचर में मिलते थे, लेकिन अहले अरब जो मुशरिक थे मक्का के, वो रहमान के नाम से बहुत चिढ़ते थे, और उन्होंने अपनी قوم کو بھڑکانے کے لیے یہ ایک بہانہ بھی بنایا تھا کہ دراصل قرآن میں رحمان کے لیے سجدہ کرنے کو کہا جاتا ہے نا، اس لیے جو ہے ہم رحمان کو جو ہے وہ سجدہ نہیں کرنا چاہتے۔ تو ایسا نہیں تھا کہ وہ رحمان کو مانتے نہیں تھے، لیکن اللہ کا نام جو رحمان ہے اس سے وہ چڑ کھاتے تھے۔ اور بعض لوگ یہ کہتے ہیں کہ اہل کتاب کے جو علماء تھے انہوں نے جو ہے وہ رحمان کے نام سے ان کے اندر جو تھی وہ چڑ پیدا کی تھی، اللہ تعالیٰ سے انہوں نے ان کو جو ہے وہ دور کیا تھا۔ بہرحال تو اصل بات کیا ہے کہ اللہ کی اطاعت کرنا، اور دوسری بات کیا ہے، اصل میں جب ہم نماز میں سجدہ کرتے ہیں یا قرآن میں جو آیات تلاوت آتی ہیں، جیسے ایسی آیات جن میں سجدہ کرنا چاہیے، جیسے اس آیت پہ بھی سجدہ کرنا چاہیے، اور اب تک 6 سجدے کی آیات آپ پڑھ چکی ہیں اور یہ 7ویں ہے، تو تقریباً 14-15 کے قریب ہیں، کچھ 14 کہتے ہیں، کچھ ایک دو بڑھا کے اور کہتے ہیں۔ تو اس میں جو ہم سجدہ کرتے ہیں اس کی اصل میں روح کیا ہے کہ شیطان کو جب سجدہ کرنے کو کہا گیا تھا تو اس نے تو انکار کر دیا تھا نا، ابا واستکبر وکانا من الکافرین، فکانا من الکافرین، تو وہ کفر کرنے والوں میں شامل ہو گیا۔ تو مسلمانوں کو جب کہا جاتا ہے کہ اللہ کے آگے جھک جاؤ سجدہ کرو، تو وہ کیا کرتے ہیں کہ سجدہ کرتے ہیں، اس کے آگے جو ہیں وہ جھک جاتے ہیں، وہ اللہ کی بندگی پر راضی ہو جاتے ہیں۔ ایسا نہیں ہوتا کہ ان کو جب اللہ کی طرف بلایا جائے تو ان کی نفرت میں اور اضافہ ہو جائے۔ اب اللہ تعالیٰ کا مزید تعارف، تبارک الذی جعل فی السماء بروجا وجعل فیها سراجا وقمرا منیرا، تبارک اور نہایت بابرکت ہے۔ اور آپ دیکھ لیجئے تبارک، سورۃ الفرقان کی پہلی آیت کا پہلا لفظ کیا تھا؟ تبارک الذی، اسی سے شروع ہوا تھا تبارک الذی۔ اب تبارک جو ہے میں نے بتایا تھا کہ اس کے مادہ برکہ اور مصدر ہیں دو، ایک برکت سے ہے دوسرا بروک سے ہے، ہے نا؟ اور اس کے معنی کتنے پڑھے تھے آپ نے؟ 5 اس کے معنی پڑھے تھے، ہے نا؟ تو تبارک نہایت بابرکت ہے، تو تبارک کے معنی کیا ہیں؟ تبارک کے معنی ہیں بلند ہو جانا، اونچا ہو جانا، ہے نا؟ کہ عظمت اور بزرگی میں بڑھ جانے کے لیے بھی بولا جاتا ہے۔ دوسرا یہ کہ بھلائی میں بڑھنے کے لیے، کوئی بھلائی میں خیر میں آگے ہو جائے اس کے لیے بھی آتا ہے۔ پھر یہ کہ پاکیزگی میں کسی کو کمال ہو تو اس میں بھی آتا ہے، ہے نا؟ کوئی محسن ہے، باخیر ہے، بزرگ اور بازمت ہے، پھر نمبر 3 مقدس اور منزہ ہے، نمبر 4 بلند اور برتر ہے، اور کمال قدرت کے اعتبار سے۔ تو اب اللہ تعالیٰ کی صفات کا ذکر کرتے ہوئے کیا کہا جا رہا ہے؟ تبارک الذی، نہایت بابرکت ہے۔ تبارک کا ایک لفظ کہہ کر کیا کہا؟ وہ بڑا ہی محسن ہے کہ اس نے اپنے بندے کے لیے یہ چیزیں بنائیں، عظیم و شان نعمتوں سے دنیا کو بھر دیا۔ پھر دوسری بات کیا ہے؟ نہایت بابرکت ہے، زمین آسمان کی بادشاہی اس کی ہے۔ پھر تبارک کہیں تو معنی کیا ہے؟ کہ اس کی ذات شرک سے پاک ہے۔ پھر کیا ہے؟ کہ بادشاہی ساری کی ساری اس کی ہے، کوئی اور اس کے مرتبے کا ہے ہی نہیں۔ اور پھر کیا کہا؟ تبارک الذی، نہایت بابرکت ہے وہ، الذی جعل فی السماء بروجا، پہلے آسمانوں کا ذکر تھا بنایا، اب کہا کہ آسمان میں برج بنائے، وجعل فیہا سراجا وقمرا منیرا، اور بنایا اس میں اس نے ایک چراغ، سراجن ایک چراغ، وقمرن اور چاند، منیرا روشن چمکتا ہوا۔ اب آپ دیکھیے کہ بروج جو ہے اس کے کیا معنی ہیں؟ بروج، بروج کے بارے میں مفسرین یہ کہتے ہیں کہ یہ برج کی جمع ہے، اور بعض لوگ بروج سے مراد جو ہے یہ بڑے بڑے ستارے لیتے ہیں، ہے نا؟ کہ برج سے مراد جو ہے یہ بڑے بڑے ستارے ہیں۔ کیوں؟ اس لیے کہ برج کا لفظ عربی زبان میں قلعے اور مستحکم عمارت کے لیے بھی آتا ہے. تو بعض لوگ کہتے ہیں کہ جو ہے یہ اللہ تعالیٰ نے آسمان میں بڑے مضبوط جو ہیں وہ قلعے بنائے ہیں. بعض کہتے ہیں کہ اس سے مراد عظیم الشان ستارے ہیں اور سیارے ہیں, اور وہ بڑی ہی بابرکت ذات ہے جس نے آسمان میں بڑے بڑے ستارے سیارے جو ہیں وہ بنائے ہیں. اور بعض اس سے مراد وہ 12 برج لیتے ہیں, حمل, سور, جوزا, شرپان, اسد, سنبلا, میزان, عقرب, قوس, جدی, دلو اور حوت. اور بعض کہتے ہیں یہ برج جو ہیں 7 بڑے سیاروں کی منزلیں ہیں, یعنی 7 بڑے سیارے جو ہیں ان کی منزلیں یہ برج ہیں, ہے نا. اور وہ جو 7 بڑے یہ برج جو 7 بڑے سیاروں کی منزل ہے, ان بڑے سیاروں کے نام کیا ہیں؟ مریخ, زہرہ, عطارد, قمر, شمس, مشتری اور زحل. تو یہ جو سیارے ہیں ان برجوں میں اس طرح اترتے ہیں جیسے یہ ان کے لیے عالی شان محل ہے. سمجھ آئی؟ بعض لوگ کہتے ہیں کہ اس سے مراد برج ہے, ٹھیک ہے. برج سے مراد کیا ہے؟ کہ قلعے, قصر یا عمارت. تو گویا کہ اللہ تعالی نے اس آسمان میں جو ہیں وہ برج بنا دیے, آسمان میں اللہ تعالیٰ نے مضبوط قلعے بنا دیے. اور یہ مضبوط برج کتنے ہیں؟ 12. اور بعض کہتے ہیں کہ اس سے مراد جو ہے وہ ستارے ہیں, سیارے ہیں, جیسے سورج جو ہے یہ کیا ہے, یہ بھی تو ایک سیارہ ہے نا. زمین جو ہے نا, یہ مریخ, زارہ, تارک, قمر, شمس, مشتری اور زحل. تو یہ سارے جو ہیں یہ سیارے جو ہیں وہ اس کے اندر جو ہیں وہ اترتے ہیں. تو اس سے بھی پھر کیا بات ہمارے سامنے آتی ہے کہ یعنی یہ چیز بنانے والا, یہ چیز پیدا کرنے والا کون ہے؟ یہ اللہ تعالیٰ کی ذات ہے. اور عام کوئی انسان تو اس کے بارے میں یہ تصور بھی نہیں کیا جا سکتا کہ وہ اس طرح کی چیز جو ہے وہ پیدا کرے اور اس طرح کی چیز جو ہے وہ بنائے. اور بہرحال یہ جو تفسیر ہے نا کہ اس سے مراد سیارے ہیں یا اس سے مراد دوسرے معنی برج کے ہیں جس میں وہ جاتے ہیں, قلعوں میں گزرتے ہیں اس میں سے ان کی وہ جگہیں, تو ویسے اس آیت کے بارے میں کہ جعل فی السماء بروجا کوئی متفقہ تفسیر ہمارے سامنے نہیں آتی. اس کے بارے میں مختلف آراء ہیں. اور بہرحال یعنی ضروری نہیں کہ اسے مراد 7 ہی ہوں, اسے مراد وہ 12 ہی وہ ہوں قلعے وغیرہ, اللہ تعالیٰ زیادہ بہتر جانتے ہیں. لیکن موجودہ جو شمسی نظام ہے, کہتے ہیں کہ کائنات میں کروڑوں کی تعداد میں شمسی نظام ہے, اور انہی میں سے ایک وہ ہے کہ جو ہم میں سب سے قریب ہے, اور اس کے اندر ہماری زمین اور سورج اور چاند ہے, یہ سب سے قریب ہے, ورنہ اور بھی بہت سے ہیں. تو اصل بات کیا ہے یہاں پہ؟ اللہ تعالیٰ نظام شمسی جو ہے اس بتا رہے ہیں کہ اللہ کی بے شمار نشانیوں میں سے ایک جو ہے نا اللہ کا یہ نظام شمسی ہے. تبارک الذی جعل فی السماء بروجا, کہ اللہ تعالیٰ نے جو ہے وہ یہ برج بنائے یا بڑے بڑا جو ہے یہ گلیکسی بنائی یا اللہ تعالیٰ نے قلعے بنائے, آسمانی برج بنائے. تو اس کی بھی صحیح حقیقت اللہ ہی بہتر جانتے ہیں. وجعل فیہا سراجا, اور اس میں اللہ تعالیٰ نے جو ہے وہ سراج بنایا. اچھا سراج سے کیا مراد ہے؟ اس سے مراد سورج ہے. سورت نوح آیت 16 میں اللہ تعالیٰ کہتے ہیں وجعل الشمس سراجا, اور بنایا اس نے سورج کو کیا بنایا؟ سراج بنایا. تو اصل میں سورت نبا میں بھی اللہ تعالیٰ جو ہے وہ فرماتے ہیں, کیا فرمایا؟ جب اللہ تعالیٰ نے تخلیق کا, کائنات کا ذکر کیا تو ساتھ ہی کہا وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا, اور تمہارے اوپر ہم نے 7 مضبوط آسمان بنائے. وَجَعَلْنَا سِرَاجًا وَهَّاجًا, اور ایک چمکتا ہوا روشن چراغ پیدا کیا. تو وہاں پہ سورج کے لیے وہاج کا لفظ آیا, اور یہاں پہ سورج کے لیے جو ہے وہ سراج کا لفظ آیا. تو सिराज, सिराज जो है इसके मानी क्या है? सीन, रा और जीम, सराजा, और इसके मानी क्या है कि रोशनी। सीन रा जीम वो चीज जो बत्ती और तेल से रोशन होती है। असिराज चराग को कहते हैं वो चीज जो बत्ती और तेल से रोशन होती है, और मजाजन हर रोशन चीज को सिराज कहा जाता है। वजाल शमसा सिराजा, इसी तरह वजालना सिराज व हाजा, सूरत नंबर 78 आयत नंबर 13, उसमें भी अल्लाह रब्बुल इज्जत जो है वो क्या कहते हैं कि रोशन चराग हमने बनाया। तो रोशन चराग से मुराद जो है वो सूरज है। अब सूरज जो है वो क्या करता है कि रोशनी लेता नहीं है, रोशनी देता है। सूरज की रोशनी जो है ये बड़ी ही जो है वो जिसके चमकदार है, इसके अंदर बड़ी ही जो है वो हरारत भी होती है, गर्मी भी होती है, और इसके साथ ही रोशनी भी होती है। सिराज ये भी असल में मुबालगा है, क्योंकि सूरज की रोशनी जो है ये कुदरती रोशनी का सबसे बड़ा मंबा है। इसमें तपिश और हरारत है, ये सुर्खी माइल भी होती है। इसकी शुआएं इंसान की आंख के सामने के पर्दे पर पड़े तो इंसान को बड़ी तकलीफ होती है। आप देखें गाड़ी चला रहे हैं आप, या गाड़ी में फ्रंट सीट पर बैठे हैं और सूरज सामने आ रहा हो तो ऐसे लगता है नजर ही नहीं आ रहा ना। तो क्या है वह क्या कहा, तबारक अल्लाह जी जालफी सिराजे बुरूजन व जालफीहा सिराजन, कि अल्लाह ताला ने इसमें जो है वो एक चिराग पैदा किया और वो क्या है सूरज। व कमरम मुनीरा, और चांद मुनीरा चमकता हुआ, और मुनीरा का रूट क्या है, नून मौरा, नूर से है। और चांद की जो रोशनी होती है ना इसमें बड़ी ठंडक होती है, रोशनी भी है और सुरूर बख्श ठंडक भी है। इंसान का दिल चाहता है कि चांद की तरफ देखता रहे, चांद की चांदनी का तसव्वुर भी एक खुशी का बायस होता है। तो गोया के ये जो चांद और सूरज हैं ये अल्लाह ताला की कुदरत की बहुत बड़ी निशानियां हैं। और अब साइंस की जो रिसर्च सामने आ रही है इससे क्या क्या बातें पता चल रही है कि ऐसा नहीं है कि इनसे सिर्फ हमें रोशनी ही मिलती है बल्कि बहुत से और फवायद मिलते हैं। जैसे सूरज है, फसलों के पकने का इंहिसार सूरज पर है, अगर सूरज ना हो तो फसल ही ना पके, यानी ये फल जो पकता है और फसलें जो तैयार होती हैं तो पक ही नहीं सकती। इसी तरह सूरज की जो रोशनी है इससे कई किस्म के जो नुकसानदेह जरासीम और कीड़े मकौड़े होते हैं वो मर जाते हैं, है ना। और कौन सा विटामिन सूरज की रोशनी से कहते हैं मिलता है, विटामिन डी इससे मिलता है। फिर हर जानदार की जिंदगी और सेहत के लिए भी धूप की एक मुअय्यन मिकदार नहायत जरूरी है ना। और सूरज की रोशनी से क्या होता है कि पानी बुखारात बनकर ऊपर जाता है और फिर जो है वो बारिश होती है, और इससे क्या होता है मौसम बदलते हैं, है ना। तो सूरज की रोशनी जो है, अगर सूरज ना होता तो इंसानी जिंदगी ठिठर जाती, अगर सूरज ना होता तो इंसान जो है वो देख ही ना सकता, है ना। अपनी जिंदगी की गुजरान उसकी जो है वो सूरज के साथ भी है, जैसे और बड़ी अल्लाह की नियमतों के साथ है। तो ये अल्लाह की बहुत बड़ी नियमत है, और भी आप जब गौर करेंगी तो बहुत सी सूरज के फवायद और नियमतें, इस नियमत की बहुत सी खासियतें आपके सामने आएंगी। और दूसरी बड़ी चीज जो है वो चांद है, है ना। तो व कमरम मुनीरा, चांद जो है इसके बारे में क्या आता है कि चांद की रोशनी की वजह से समंदर के अंदर जवार भाटा होता है, वो जो अभी आज आपने पढ़ा है ना कि सरफेस टेंशन, इसको आप समझिएगा और क्या है ये कि कैसे चांद की रोशनी की वजह से समंदर की लहरों में मदोजजर होता है ना। तो फिर उसके हर रात होता है, जब चांद चांद की जब रोशनी होती है, चांद होता है ना फिर होता है ये। अच्छा, और चांद की रोशनी जो है इससे क्या फायदा होता है कि फलों में तेजी से रस पैदा होता है। चांद की रोशनी जब होती है तो उस दौरान फलों में तेजी से रस होता है, और चांद जब चमकता है तो लोग उससे रास्ता मालूम करते हैं, है ना। चांद की रोशनी जो है वो इंसानों के लिए जो है वो रहनुमाई का जरिया बनती है, और चांद की रोशनी जो है उससे क्या है कि बच्चे छोटे छोटे होते हैं तो चांद की कहानी आप सुनानी शुरू कर देते हैं, बच्चे को दूर से वो नजर आती है ना, चंदा चंदा मामू। तो यानी आपने भी ये कहानी सुनी भी होगी और ये कहानी जो है वो सुनाई भी होगी। तो सूरत इब्राहिम आयत 33 में भी अल्लाह ताला कहते हैं, वसख्खर लकुम शम्स वल कमर दाइबैन, इसी ने तुम्हारे लिए सूरज और चांद को मुसख्खर कर दिया के बराबर चल रहे हैं, और लेल और नहार जो है ना ये रात और दिन का जो फर्क है, तो ये भी क्या है कि सूरज और चांद की नियमतें इस रात और दिन के फर्क से हमें मिलती हैं। और भी आप गौर कीजिएगा, और आप अब इसकी, क्योंकि कुरान में बार बार सूरज और चांद का जिक्र आता है, आप ना जो है वो दो सफ़े ले लें और एक सफ़े पे सूरज और एक पर चांद बना लें, बेशक लिख लें, और उसके बाद ना सूरज के क्या फवायद हैं और चांद के क्या हैं अपने बच्चों से पूछिएगा, है ना, रिसर्च करें इस पर, तो और समझ आएगा कि चांद और सूरज जो है क्या करता है। ये कुदरती कैलेंडर है, तारीखें मालूम करना, महीनों का हाल मालूम करना, ये पीछे भी आप पढ़ चुकी सूरत अल बकरा में, है ना, सूरज और चांद जो है ये तारीखें मालूम करने का, कैलेंडर मालूम करने का, ये भी एक अहम जरिया है। आप देखिए चांद की चांदनी के अलावा आप चांद की, चांद से मालूम करती हैं कब रोजे रखने हैं, कब हज अदा करना है, चांद की तारीख से कई चीजें आपके सामने आती हैं। इसी तरह और तारीखें, कैलेंडर, वक्त, वक्त दिन से गुजर रहा है तो ये भी एक नेचुरल कैलेंडर है, और ये अल्लाह ताला की कुदरत के करश में है। तो क्या गौर करें, तबारक अल्लज़ी जअल फिस समाई बुरूजा अजअल फीहा सिराजा सिराजं व कमरं मुनीरा। तो नंबर एक आसमान में बुर्ज, नंबर दो इसमें चराग, और नंबर तीन कमरं मुनीरा चमकता हुआ चांद बनाया। वहुवल्लज़ी, और वही तो है, जअल लैला व नहारा, जिसने रात और दिन को बनाया, रात और दिन को उसी ने बनाया, यानी आपसे आप नहीं बन गए, तुम्हारे बुतों ने नहीं बनाए, अल्लाह ने बनाया। खिलफतन, अब यहाँ पे लफ्ज आया है खिलफा का, तो खिलफा के मानी क्या होते हैं, एक दूसरे के मुखालिफ। खिलफा जो है इसके मानी है एक दूसरे के पीछे आने वाले। अब यहाँ पे क्या कहा, जाललैला वन्नहारा खिलफतन, रात आती है तो पीछे दिन आता है, दिन आता है तो दिन के पीछे रात आती है, तो खिलफत उनके मानी क्या है, एक दूसरे के मुखालिफ। अब रात अंधेरी होती है और दिन रोशन होता है, ये एक दूसरे के मुखालिफ हैं। एक मानी ये भी है, जैसे खलीफा एक के बाद दूसरा आने वाला, तो इसके मानी क्या है कि रात चला जाता है, रात चली जाती है और दिन उसका नायब बनकर आ जाता है, जैसे कि कोई किसी के बाद आए, है ना, और दिन चला जाता है तो रात उसकी नायब बनकर जो है वो आ जाती है। तो रात और दिन का तजाद है ना, तो ये किसने किया, ये अल्लाह ताला ने किया। तो रात और दिन का बारी बारी आना जाना खिलफतन, एक दूसरे के मुखालिफ होना, बिल्कुल ऑपोजिट है रात और दिन, एक रोशन है दूसरा अंधेरा है, दूसरी जगह अंधेरा है, एक में लोग काम करते हैं दिन की रोशनी में, वजअलना नहारा माशा, और पीछे आपने पढ़ा कि वहुवल्लज़ी जअला लकुमुल लैला लिबासं वन्नौमा सुबातन वजअलन नहारा नुशूरा, एक दूसरे के बिल्कुल मुखालिफ, एक तरफ सो रहे हैं एक तरफ उठकर भाग रहे हैं, भागते भागते फिर रात हो जाती है, और एक तरफ अंधेरा है दूसरी तरफ रोशनी है, तो ये क्या है, गौर करो कि वही अल्लाह तो है जिसने रात और दिन को बनाया, खिलफतन एक दूसरे का मुखालिफ या एक दूसरे का जानशीन, एक दूसरे के आगे पीछे आने वाला। आप कह सकती हैं कि क्यों बार बार रात और दिन की इतनी तफसील हमारे सामने आती है, अगर ये गैर जरूरी होता तो अल्लाह इसकी तफसील बार बार कुरान में ना देते, बार बार इसका जिक्र ना करते, सूरत अल फुरकान में ही दो दफा अपनी निशानी के तौर पर मेरे और आपके सामने इसको रख दिया, क्यों रखा। बार बार गौर करें, बार बार सोचें, तदब्बुर करें, और गौर करना क्यों जरूरी है कि لمن أراد أن يذكر أو أراد شكورا. हर वो शख्स रात और दिन के बारी बारी आने जाने पर गौर करेगा, जिसका इरादा होगा, जिसकी नीयत होगी अय यज़क्करा, कि वो इससे सबक ले ले, वो शख्स इससे जो है वो नसीहत हासिल कर ले, अव अरादा शुकूरा, या फिर वो शुक्रगुजारी अपने अंदर जो है वो पैदा करना चाहे, तो जो अपने अंदर जो चाहेगा कि शुक्रगुजारी उसके अंदर पैदा हो, जो चाहेगा कि वो इससे सबक हासिल करे, तो वो क्या करेगा कि वो इन पर गौर करेगा रात और दिन और सूरज और चांद, है ना। और एक बात आप ये भी याद रखें कि जमीन जब गर्दिश करती है 24 घंटों में, जब उसकी गर्दिश पूरी हो जाती है, तो फिर उसी से रात और दिन पैदा होते हैं। सूरज के गिर्द चक्कर लगाती है ना जमीन, तो एक चक्कर उसका 24 घंटों में पूरा हो जाता है। ये गर्दिश महवरी गर्दिश कहलाती है, मीम हा वाओ रा या महवरी गर्दिश, है ना। तो जमीन की ये गर्दिश 24 घंटों में पूरी होती है। अगर जमीन गर्दिश ना करती होती तो जो जमीन के मुख्तलिफ इलाके हैं ना, सर्दी तो सर्दी हमेशा रहती, गर्मी थी तो गर्मी हमेशा रहती, है ना। तो ये जो गर्दिश हो जाती है तो रात और दिन जो है इससे पैदा हो जाते हैं जमीन की गर्दिश की वजह से। तो कुछ इलाकों में रात होती है, कुछ में जो है वो दिन होता है। दूसरी जो गर्दिश है वो मदारी गर्दिश, ऑर्बिट, मीम दाल अलिफ रा मदार। तो ये गर्दिश जमीन साल में एक दफा पूरी करती है। जब साल में एक दफा ये गर्दिश पूरी करती है तो इससे मौसम बदलते हैं। तो असल बात क्या है कि जमीन सूरज के गिर्द मुसलसल घूम रही है, और जब वो मुसलसल घूम रही है तो साल में जब एक दफा उसका ये घूमना मुकम्मल होता है तो उससे मौसम बदलते हैं। अब देखिए साल में मौसम आते हैं ना बार बार, तो ये गर्दिश मेदारी गर्दिश है। ये भी अल्लाह की बेशुमार निशानियों में से एक है। और ये जो गर्दिश है रात दिन जब पैदा होते हैं तो ये 24 घंटों में पूरी हो जाती है, ये गर्दिश महवरी गर्दिश है। बहरहाल नाम नहीं भी आते तो असल बात क्या है कि कायनात का एक निजाम है, और कायनात का जर्रा जर्रा अपने निजाम में जकड़ा हुआ है। रात ये नहीं कहती कि अभी कल तो आई थी अब फिर मैं चली जाऊं, मैं तो बहुत थकी हुई हूं। दिन ये नहीं कहता अभी कल ही तो रोशनी दी थी अब फिर मुझे कहा जा रहा है कि मैं निकलूं और रोशनी दूं, मैं तो नहीं रोशनी दे सकता, अभी सुबह तो फजर पड़ी थी, फिर अब जोहर का वक्त हो गया, और लो जी अभी जोहर पड़ी थी तो असर पड़ी थी तो मगरिब, अभी कल ही तो ज़कात दी थी, लो इतनी जल्दी साल हो गया, अभी थोड़े दिन पहले तो रोजे रखे थे, लो जी फिर रोजे आने वाले हो गए, है ना। इंसान ऐसे बातें करता है, ये सूरज चांद ये सितारे ये रात और दिन के निजाम पर गौर करो, एक निजाम में जकड़े हुए हैं, बंधे हुए हैं, और लबैक अल्लाहुम्मा लबैक कहते हुए चले आ रहे हैं। ऐसे लग रहा है कि यानी आप चाहती हैं कि लम्हे रुक जाएं, आप चाहती हैं कि वक्त जो है वो ढल रुक जाए, वक्त रुकता नहीं है। क्या होता है कि फौरन जो है वो सुबह होती है, फिर दोपहर होती है, फिर शाम होती है, और ये रात और दिन का बारी बारी आना जाना क्या बताता है कि इस कायनात के अंदर कुफ्र है और इस्लाम है। ये कायनात जो है ये चल चलाओ है अपने अंजाम की तरफ। ये कायनात कहते हैं, ये सूरज जो है ना हर रोज कुरान में आता है मशरिकैन रब्बुल मशरिकैन वल मगरिबैन, तो अल्लाह एक मशरक का रब नहीं है, एक मगरिब का रब नहीं है, सूरज एक जगह से नहीं निकलता, बल्कि क्या है सूरज हर रोज अपनी जगह से थोड़ा सा सिरक कर निकलता है, और आहिस्ता आहिस्ता जो है कि जो है वो मगरिब की तरफ निकल जा रहा है, और एक वक्त ऐसा होगा कि सूरज मशरक की बजाय मगरिब से निकलेगा, और वो दिन होगा कयामत का। और इमाम मुस्लिम की रवायत से की हदीस से हमें क्या बात पता चलती है, सूरज जब डूबता है ना तो अल्लाह के अर्श के नीचे जाकर अल्लाह को सजदा करता है, और कहता है कि अल्लाह ताला तू मुझे इजाजत दे मैं कल फिर निकलूं, और अल्लाह उसको इजाजत देता है। और वो दिन जब अल्लाह इजाजत नहीं देगा, अल्लाह ताला कहेगा जहां से आया है ना जिस तरफ से उसी तरफ लौट जा, और वो दिन होगा कयामत का दिन। और हमें हदीस से ये भी पता चलता है कि सूरज और चांद लपेट कर, जैसे रुमाल नहीं लपेटा जाता, लपेट कर समंदर में फेंक दिए जाएंगे, आग लग जाएगी, कयामत का निजाम। وَهُوَ الَّذِي جَعَلَ اللَّيْلَ وَالنَّهَارَ خِلْفَةً. لوگوں غور تو کرو، وہی تو ہے اللہ جس نے رات اور دن کو ایک دوسرے کا مخالف بنایا. ایک جیسا نہیں ہے، اس کائنات میں یکسانیت نہیں ہے، تنوع ہے، تضاد ہے، مخالفت ہے. پھر ایسا کیسے ہو سکتا ہے کہ انسان جو ہے وہ دنیا میں رہے اور زندگی زندگی ہی اور موت نہ آئے؟ ایسا کیسے ہو سکتا ہے کہ انسان جو ہے جو برا کام کرے اور پھر اس کو جو ہے اس کی سزا نہ ملے، اچھا کرے تو اس کو اس کی جزا نہ ملے. وَهُوَ الَّذِي جَعَلَ اللَّيْلَ وَالنَّهَارَ خِلْفَةً لِمَنْ أَرَادَ أَن يَذَكَّرَ أَوْ أَرَادَ شُكُورًا. وہی تو ہے جس نے رات اور دن کو ایک دوسرے کا جانشین بنایا، ایک دوسرے کا نائب بنایا، ایک دوسرے کے پیچھے آنے والا بنایا. جیسے رسی سے کوئی چیز بندی بھی نہیں ہوتی کہ ایک کے بعد دوسری، دوسرے کے بعد پھر دوسری، یعنی باری باری وہ آتے ہیں. اور اس کو ایسا نہ ہم کریں، اگر ہمیشہ رات ہوتی، آپ دیکھیں، آپ اگر کبھی ضرورت سے زیادہ نیند کر لیں تو سر بھاری ہو جاتا ہے، جسم زیادہ سو کر بھی دکھنے لگتا ہے. اگر صرف سونا ہی ہو تو پھر کیا ہوتا ہے نا؟ اور اگر جو ہے وہ صرف کام ہی کرنا ہو، آپ ہمیں کام ہی کرتے رہے، دن کی روشنی ہی رہے، پھر کیا ہو؟ آپ اللہ کا شکر ادا کرتے ہیں کہ اللہ تیرا شکر ہے رات ہوئی، کام پیچھا نہیں چھوڑتے، آپ کی مصروفیات، آپ کی ذمہ داریاں آپ کو چھوڑتی نہیں ہیں، اور لیکن رات ہو جاتی ہے، رات اللہ تعالیٰ نازل کر دیتا ہے، ایسا سکون، اتنا اچھا لگتا ہے جب رات کے وقت بستر پہ لیٹتے ہیں، الحمدللہ. تو اس سے ہمیں کیا بات پتہ چلتی ہے؟ سوتے وقت بھی یہ دعا یاد کریں. سوتے وقت کی دعا کیا ہے؟ مل کر پڑھیں، اللہم باسمک اموت واحیا. میں اللہ کے نام پر سوتی ہوں اور میں اللہ کے نام پر اٹھتی ہوں، میں اللہ کے نام پر مرتی ہوں اور اللہ کے نام پر جیتی ہوں، ہے نا؟ اور اٹھنے کی دعا کیا ہے؟ الحمدللہ الذی احیانا بعدما اماتنا والیہ النشور. اس اللہ کا شکر جس نے مجھے سونے کے بعد دوبارہ اٹھا دیا، ہے نا، زندہ کر دیا، اور اسی کی طرف مجھے لوٹ کر جانا ہے. مطلب کیا اس دعا کا؟ کہ جس طرح میں سوئی تھی، اور اگر میں سوتی رہ جاتی، مجھے اللہ نہ اٹھاتا، تو میں کیا کرتی؟ تو جس اللہ نے مجھے سونے کے بعد جگایا، تو وہی اللہ ہے جس کی طرف مجھے موت کے بعد جو ہے وہ لوٹ کر جانا ہے. اور او ارادہ شکورا، اور پھر ہمارے اندر شکر گزاری پیدا ہو. اور شکر گزاری کیا ہے؟ شکر کی تین قسمیں ہیں. ایک یہ ہے کہ زبان سے شکر کیا جائے، یہ تو بعض لوگوں کا جو ہے نا وہ وتیرہ ہوتا ہے، عادتاً الحمدللہ وہ کہتے رہتے ہیں نا، تو اچھی بات ہے زبان سے بھی شکر کرنا، لسانی شکر کرنا. اور شکر کے اور بھی بہت سے کلمات ہیں جو ان کو زبان سے کیا جائے، ہے نا. دوسرا شکر کون سا ہے؟ قلبی شکر، دل میں جو شکر ہوتا ہے. یعنی آپ اس کو پہلا بھی کہہ سکتے ہیں کہ پہلا قلبی ہے اور دوسرا جو ہے وہ زبانی ہے، لسانی. تو قلب میں کیا شکر ہے؟ کہ ہر وقت اللہ کی نعمتوں پر غور و فکر اور تدبر کر کے یہ سوچنا کہ مجھے اللہ کا شکر گزار بننا ہے. زبان سے کیا ہے؟ کہ آپ اپنی زبان سے کہتے جائیں شکر کے کلمات. اب یہ نہیں کہ زبان سے تو کہیں لیکن عمل نہ کریں. اور تیسرا شکر جو ہے وہ عملی شکر ہے، اس سے شکر کی تکمیل ہوتی ہے. تو اب ہمیں غور کرنا چاہیے. مثلا آپ دیکھیں کہ آنکھ جو ہے اللہ تعالیٰ نے دی ہے، اس کا میں شکر کیسے ادا کروں؟ اور آنکھ سے وہی چیزیں دیکھوں جو اللہ نے دیکھنے کا حکم دیا ہے، تو یہ ہے عملی شکر. مثلا آپ کمپیوٹر پر بیٹھی ہیں، کوئی غلط چیز جو ہے پاپ اپ ہو گئی ہے، فوراً کوئی چیز غلط آ گئی ہے، غلط سائٹ پر آپ چلی گئی ہیں، آپ فوراً اس کو بدل دیں. آپ کوئی غزے بسر کرنا، برائیوں سے کسی کے حسن کو دیکھ لیا، فوراً نظر ہٹا دیں، مرد ہے یا عورت، دونوں کو غزے بسر کرنا ہے نا. اسی طرح کسی کی سطر کو نہ دیکھنا، اسی طرح یہ ناول افسانے، ان کو اپنی نظروں سے اس طرح سے غلط چیزیں جو نہ اس میں سے پڑھنا، ہے نا. تو اسی طرح زبان کا غلط استعمال نہ کریں، اور اگر غلط کر رہے ہیں تو نہ شکری ہے، اگر صحیح کر رہے ہیں تو یہ شکر گزاری ہے. تو ہمیں قلبی شکر بھی کرنا ہے، زبانی شکر بھی کرنا ہے، اور عملی شکر بھی کرنا ہے. اور ہوا اشکرو من بروک، اہل مکہ اور عرب لوگ کیا کہتے تھے کہ وہ جو ہے وہ بروک گھاس سے بھی زیادہ شکر گزار ہے. اور وہ گھاس پتہ کیسی ہوتی ہے؟ تھوڑی سی پانی کی چینٹیں بھی اس کو مل جائیں، بڑی پھلتی پھولتی ہے. تو کسی کے بارے میں جو بہت ہی اللہ کے آگے جھکنے والا اور شکر گزار ہے، تو اہل مکہ کہا کرتے تھے، اور عرب عربوں کے ہاں یہ محاورہ مشہور ہے، ہوا اشکر من بروک، کہ وہ بروک نامی گھاس سے بھی زیادہ شکر گزار ہے. تو ہمیں شکر گزار ہونا چاہیے اللہ کی نعمتوں کا، اللہ تعالیٰ مجھے اور آپ کو شکر گزار بنائے.